The path of knowledge is the way to Jannah. The path of knowledge is the way to Jannah.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله الحمد لله عز وجل Dear viewers of Madani channel, once again welcome Path to Success. Another day and another episode with another beautiful topic. And the topic is deception of shaitan. Ji haan, shaitan ke makkar, shaitan ke fareb, shaitan ke dhoke. The biggest enemy of ours is shaitan. Inshallah, we'll discuss about the history of shaitan. What are the deceptions of shaitan? Alhamdulillah, Hafiz Kaleem Madani, mashallah, Bilal Shabbir Madani, آپ ہمارے ماشاء اللہ مبین مدنی اور ہمارے حفیظ بھائی ہمارے ساتھ ہیں انشاءاللہ ان کے بھی جو ہے وہ مدنی پھول ہوں گے ول اسٹارٹ ود دا بلیسنگز آف درود پاک دی بلوڈ رسول صلی اللہ علیہ وسلم سیڈ سینڈ پیس اینڈ بلیسنگز اپون می ایز دس ول بی نور فار یو آن دی ڈے آف ججمنٹ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم اسٹارٹ ود دا ریسائٹیشن آف ہولی قرآن انشاءاللہ
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين آمنت بالله صدق الله العظيم
سبحان الله
صل على نبينا صل على محمد تیرے قدموں میں آنا میرا کام ہے میری قسمت جگانا تیرا کام ہے جگانا تیرا کام ہے میری آنکھوں کو ہے دید کی آرزو میری آنکھوں کو ہے دید کی آرزو رخ سے پردہ اٹھانا تیرا کام ہے رخ سے پردہ جگانا تیرا کام ہے تیری چوکھٹ کہاں کہاں یہ جبھی تیرے فیض کرم کی تو حد ہی نہیں تیری چوکھٹ کہاں کہاں یہ جبھی تیرے فیض کرم کی تو حد دنیا میں کوئی نہ اپنا کہے جس کو دنیا میں کوئی نہ اپنا کہے اس کو اپنا بنانا تیرا کام ہے اس کو اپنا بنانا جگانا تیرا کام ہے، میرے دل میں تیری یاد کا راج ہے، ذہن تیرے تصور کا محتاج ہے، میرے دل میں تیری یاد کا راج ہے، ذہن تیرے تصور محتاج ہے، ایک نگاہ کرم ہی میری لاج ہے، ایک نگاہ کرم ہی میری لاج ہے، لاج میری نبھانا تیرا کام ہے، لاج میری نبھانا تیرا کام ہے، رخ سے پردہ اٹھانا تیرا کام ہے، آخری وقت ہو تیرے بیمار کا، ایک قطرہ ملے جام دیدار کا، آخری وقت ہو تیرے بیمار کا، ایک قطرہ ملے حسرت یہی، آخری میرے دل کی ہے حسرت یہی، اب یہ حسرت مٹانا تیرا کام ہے، اب یہ حسرت مٹانا تیرا کام ہے، اب یہ حسرت مٹانا تیرا کام ہے، عقیدت ہے بات سبا یہ صدا، عقیدت ہے بات سبا، جا کے ان کو سنانا تیرا کام ہے، جا کے ان کو سنانا تیرا کام ہے، تیرے قدموں میں آنا میرا کام ہے، قسمت جگانا تیرا کام ہے، میری قسمت جگانا تیرا کام ہے، میری آنکھوں کو ہے دین کی آرزو، میری آنکھوں کو ہے دین کی آرزو، رخ سے پردہ اٹھانا تیرا کام ہے، قسمت جگانا تیرا کام ہے،
سبحان اللہ سبحان اللہ ماشاء اللہ انشاء اللہ. We start with the حافظ کلیم مدنی.
بسم اللہ الرحمن الرحیم. سید صاحب as you just mentioned, شیطان is our biggest enemy, and this is something that categorically has been mentioned in the Quran Pak by Allah subhanahu wa ta'ala himself, and Allah jalla wa ala warns us and tells us that inna shaytana lakum aduwwun mubin, that indeed shaytan is your clear enemy. And in another verse of the Quran, Allah subhanahu wa ta'ala tells us fattakhidhuhu aduwwa, that take him as an enemy, that he is your enemy and you must treat him as an enemy as well. Now just to go back in time and to the beginning when shaitan was created, he wasn't always evil, as you know. He wasn't always a mischief maker and someone who is trying to place others in trouble. In fact, he was from the jinn. He was from the jinn kind.
Okay.
And he was obedient to Allah subhanahu wa ta'ala in the beginning to such an extent that the ulama say, there are varying narrations, that he worshipped Allah subhanahu wa ta'ala on earth for approximately 80,000 years.
Allah.
And there's not a single place on earth where he did not prostrate to Allah Azza wa Jal. So he was doing all of this, and Allah subhanahu wa ta'ala, you could say, promoted him to the level of Mu'allimul Malaika, to the teacher of the angels. And he was a teacher of the angels. So such a maqam he was given. But what happened to him, he could not handle that maqam that he was given by Allah subhanahu wa ta'ala. This led him to becoming arrogant in the court of Allah Azza wa Jalla. We know the famous account in the Holy Quran where the malaika, including shaitan, were ordered to prostrate to Sayyidina Adam alayhi salam, Abul Bashar. They all prostrated except for Iblis. Iblis did not prostrate. He was outcast, he was rejected. Rajim, the Quran mentions, is the accursed one. Allah subhanahu wa ta'ala destroyed all his a'mal. Why? Because of that moment of arrogance. He said that I am better than Sayyidina Adam alayhi salam. Ana khayrun min, and I was created from fire, he was created from clay. So again, he wasn't using the correct logic, even in his giving evidence from why he is being arrogant. Now shaitan, when he was outcast, he made a request in the court of Allah subhanahu wa ta'ala. He said that, Ya Allah Azza wa Jal, give me some respite, some muhlat, give me some time. Why did he want that time? Because it was Sayyidina Adam alayhi salam, the reason why shaitan obviously lost his rank because he didn't prostrate to him. He had become a staunch enemy of Sayyidina Adam alayhi salam now.
Allah.
Not only Sayyidina Adam alayhi salam, but all his offspring who was to come. And he said, Ya Allah Azza wa Jal, give me respite. And the Quran mentions this as well, his statement that, قَالَ فَبِمَا أَغْوَيْتَنِي. Ya Allah, because you misguided me, because of the error I have fallen into, لَقْأَقْرُدَنَّ لَهُمْ صِرَاطَكَ الْمُسْتَقِيمِ. I will wait on your straight path for them. And I will come to them, مِنْ بَيْنِ أَيْدِيهِمْ, from in front of them, وَمِنْ خَلْفِهِمْ, from behind them, وَعَنْ أَيْمَانِهِمْ, وَعَنْ شَمَائِلِهِمْ.
Right.
This is all mentioned in the Quran. So he'll use various ways to try and trick and deceive a person. As shaitan says in the court of Allah, that وَلَا تَجِدُ أَكْثَرَهُمْ شَاكِرِينَ, that you will find majority of the people, they are not from the grateful ones. So even shaitan knows about the human beings in general, that majority are ungrateful. Now, because of this enmity, because of this hatred, he is trying his best. And like you said, we can't see him physically. And one hadith of the Prophet sallallahu alaihi wasallam, we're told that shaitan circulates in a person's body like blood. And he's in there, he's placing whispers in the heart, in the mind, and he's trying his utmost to try and misguide. And he wasn't always known as shaitan as well, he was known as Azazil. So this was a bit of the background. I'd just like to touch upon before letting the other Muballighin speak, inshallah, that a question can arise, why did Allah subhanahu wa ta'ala create Iblis then? Because he is misguiding people, he is the cause of people having hatred for each other, jealousy, killings are going on in the world. It's because of him. And here the ulama, they say there are many, many hikam wisdoms behind this. One of them is that Allah subhanahu wa ta'ala, using Iblis, using his downfall, is showing mankind what is the correct path, what is the incorrect path. That you must remain humble if you want to attain the pleasure of Allah subhanahu wa ta'ala. Another thing is that with shaitan, this is a test upon mankind, that will they follow their desires, will they follow their whims, will they follow their ego and submit to shaitan, or will they show that they are true slaves of Allah subhanahu wa ta'ala and resist any whispers that he places into their heart and mind, and always follow the straight path set by Allah Azza wa Jal. So like this, there are many, many other wisdoms where Allah subhanahu wa ta'ala created shaitan. And in the Quran we're told as well that those people who follow shaitan, Allah Azza wa Jal says, لَأَمْلَأَنَّ جَهَنَّمَ مِنْكُمْ أَجْمَعِينَ, that Allah will fill all of those people, meaning shaitan and his followers, fill hellfire with them. So there are many, many wisdoms that insan, humankind cannot comprehend. Allah subhanahu wa ta'ala is the most wise. And our duty now, until our last breath, we'll hear inshallah in the silsila as well, that until our last breath, shaitan will not stop. Even when the soul is about to leave our body, he won't stop trying to make us leave our faith, leave Islam. And this is a big test for us. He is our biggest enemy. And we will touch upon the many ways that he tries to deceive humankind as well.
MashaAllah, you explained beautifully. And one thing you mentioned, one of the deception is whispering. It is a great weapon. ऐसा वो बैग वो कहते ना कि वो हलवे में जहर मिलाकर खिलाने वाला, ये ऐसा उसके पास वो हथियार वेपन है कि ऐसे ऐसे वसवसे डालता है कि बंदे को ऐसा वो नेकियों से दूर करता है कि बंदे के वो पता ही नहीं चलता कि बंदा कर क्या रहा है, वो समझ आया कि नहीं नहीं मसला ही नहीं है, इधर से वसवसे डालेगा इधर से वसवसे डालेगा, तो ये बड़ा उसके पास एक वेपन है क्या कहते हैं धोखा देने का, वन ऑफ द क्या कहते हैं ये ग्रेटेस्ट वेपन और शैतान क्या कहते हैं विस्पिरिंग, ये ऐसे ऐसे वसवसे डाल रहा होगा, नमाज पढ़ रहे होंगे तो डालेगा, नमाज के लिए जा रहे होंगे तो डालेगा, इफ यू ट्राई टू हेल्प समवन इधर से डालेगा, नहीं नहीं अगर आप हम्बलनेस की तरफ जा रहे होंगे तो इधर से वसवसे डालेगा, नहीं नहीं तुम इतने नरम बन गए तो लोग तुम्हें खा जाएंगे तुम्हें दबा देंगे तुम्हें ये कर देंगे, यानी ऐसे वसवसे डालेगा कि इंसान फिर गुनाहों में ही पड़ा रहता है, क्योंकि ये तो हमारा अजली दुश्मन है ना, ये याद ये दोस्त हो ही नहीं सकता है, ये दुश्मन ही है, इसको कभी भी नहीं समझे कि ये आपका जो है कि वो दोस्त किसी तरह बन सकता है, तो वो अब वो यही है कि वो उंगली पकड़ाते तो ये पूरा ऊपर आकर बैठ जाता है, तो ये इसको दुश्मनी समझे, जिसको कुरान ने ओपन एनिमी बयान किया है उसकी चालों से बचना है, उसके तरीके से बचना है कि किस किस तरीके से ये हमें जो है क्या कहते हैं धोखे की तरफ लेकर जाता है और फिर इंसान का ईमान बर्बाद हो जाता है। माशाल्लाह बिलाल मदनी विद अस,
यू नो अल्हम्दुलिल्लाह Allah blessed us with this environment without Islami, but this is one topic that unfortunately we don't get to hear often, like about shaitan, you know, what's his true purposes behind us, the way he tricks us, the way he traps us. Actually, within Da'at Islami on Madani channel, we've had our Muballighin have entire programs on this. Like I believe Abdul Hanan Bhai's one program was Satan, Shaitan and his traps. So an entire program on this, but if we are watching Madani channel on a regular basis, we'll be well aware of this. But today's topic again is something, again, just for us to remind ourselves. Because Sayyid Sahib, the ulama mentioned that we must always remain vigilant about the tricks of shaitan. We can never ever, you know, become naive and, you know, become relaxed in this aspect. Because he is that individual who has declared, you know, enmity against us. And this, he is the eldest enemy. You know, today, as you mentioned, we have many enemies. And if someone was to tell you within the world that so-and-so person, you know, he's your enemy. You know, look out for him, be aware of his tricks, you know. Don't listen to what he says. He's just going to try and pamper you, and then he's going to trap you in a deal. This is the worldly aspect, and we will listen to that person. We'll be like, okay, you know, and we'll just keep a little mind out. Even though sometimes it's wrong as well. You should completely have a full investigation and then make a judgment about a person. But in terms of Islam and in terms of the shaitan, it's not that the people have told us. Allah subhanahu wa ta'ala, Allah's divine speech, Allah's divine kalam has told us that shaitan is our open enemy. He's a clear enemy, and as Ustaz mentioned, Allah says in the Quran in Surah Fatir, فَاتَّخِذُوهُ عَدُوًّا. Allah says that indeed shaitan for you is an enemy. Then in the same, the next part Allah says, so take him as your enemy. One thing is today we know shaitan is our enemy, but do we actually take him as an enemy? And how can we understand this the way unfortunately we have enmity against other people today? Today, Sayyid Sahib, our enmity is against those people who actually care for us, like our parents, like our neighbors, our family members, our loved ones. Unfortunately, we have, you know, problems with them, our brothers and sisters, we cut off ties with them, we think they're our enemy. Whereas Allah is telling us that these people are not your enemy, your true, real enemy, and the one who's instigating all of these problems is the devil, is shaitan. And today we're going to learn about his deceptions. There's many of them. And I wanted to first say, so begin with a bit of an introduction about shaitan as well. But as Ustaz mentioned many of the points, I'll mention a few different points as well. That shaitan, Sayyid, he was actually very good looking as well, attractive. He had husn, he had ilm, he had everything. But when he was accursed, his face was disfigured. He was made to look ugly as well because of this rejection of the hukum of Allah, of the divine commandment. As well as this, he mentions that, I'll go to a bit of detail, he mentions about shaitan, that before he was made the leader of the angels, he remained the owner or the manager of the treasures of paradise Allah. For 40,000 years.
Allah.
And he says he remained alongside the angels for 80,000 years. He preached and lectured to the angels for 20,000 years. He remained the leader of the Muqarribeen angels, meaning the close angels, and for 30,000 years.
Allah.
He remained the leader of the Ruhaniyin angels, whose illuminated faces are more brighter than the sun and the moon, for 1,000 years. He did tawaf of the Arsh of Allah for 14,000 years. His name on the first heaven is Abid. His name on the second heaven is Zahid. On the third, Arif. On the fourth, Wali. On the fifth, Taqi. On the sixth, Khazin. And on the seventh, Azazil. And all of these names, even after all of these names, but on the Lawh Mahfuz, on the preserved sacred tablet of destiny, Iblis was written up by his name. The one who is hopeless from the mercy of Allah. And we say that we need to truly understand that Shaitan, he is never going to, he will never ever give us a good opinion about a matter. Even if he does, this is one of his deceptions. He will take you to such a good action, but in terms of the actual level, this will be a lighter action, a lighter good action, and the one that he's taking us away from will be a bigger obligation. Simply terms, a mustahab and a farz. He'll take us towards the mustahab, but keep us away from the obligation. So even then, Shaitan, he will try to deceive us. But I'll mention a final point, Sayyid Saab, is that in the Quran, Shaitan even admits that there are some people who he doesn't have control over. He doesn't have power over. And those the ulama mention, he says the word of the Quran is illa qalila, and the mufassirun, they say that this is referring to the anbiya and the awliya uzam, that the prophets alayhi musallatu wasalam, that we know that they are ma'soom. The prophets are infallible. They cannot commit mistakes. They're never tricked by shaitan. And also the awliya uzam, they are mahfuz, that they are protected by Allah subhanahu wa ta'ala. So these are the two personalities who we need to go back to, refer back to. And when we talk about Islam, who do we talk about? We talk about the Prophet sallallahu alaihi wasallam, the one who had such power against shaitan, the shaitan, you know, was sweating. In the one hadith sharif, it's been mentioned that even when shaitan tried to come upon the Prophet sallallahu alaihi wasallam in namaz, and if the Prophet sallallahu alaihi wasallam wanted, he said to the companions, I would have restrained him and tied him to one of the pillars of Masjid al-Nabawi Sharif. This is the taqat and the power of the Prophet sallallahu alaihi wasallam. So as we are mentioning the deceptions of the devil today, this does not mean that, you know, there's no way out. Alhamdulillah, we mentioned the problem and Islam has the solution as well.
Alhamdulillah, kya baat, mashallah. Hafiz bhai hamare saath hain, badi pyari ek puri wo explain the history hai. Maine kaha na ki we try to read the history of a person, this one, mulkon ki history padh rahe hote hain. Jo hamara sabse bada enemy kabhi uski history padh kar dekhe, wo tha kya aur wo hua kya aur ab wo kya hai hamare liye. इधर उधर की हिस्ट्री पढ़ते हैं, कोई पढ़ने का फायदा है नहीं पता, लेकिन इसकी हिस्ट्री पढ़ने से हमें बहुत कुछ सीखने को मिल सकता है. इंसान को तकब्बुर नहीं करना चाहिए, शिदिन भी एरोगेंट, कुछ भी हो जाए, बिकॉज अल्लाह अज़्ज़ा वजल लाइक दोस हुआ है हम्बलनेस. इसने गरूरी तो किया था, तकब्बुर तो, कितने हजारों साल इबादत की कि बना क्या इसका, बर्बाद हो गया. इतने हजारों साल इबादत करने के बाद, खजानों की चाबी जन्नत की रखने के बावजूद भी, तवाफ करने के बावजूद भी हुआ क्या है? नाफरमानी करने की वजह से रब की. और आज ये जो एक जो बीमारी है, कॉमन बीमारी है, आई एम बेटर देन हिम. अब ये जो जुमला है ना, उसको क्या पता है, ये जो उसको क्या पता है ना, ये खुद जुमला ही आपको मरवा रहा है. ये आप ये याद रखिएगा, ये कोई ऐसे नहीं हो जाता कि जो तकब्बुर कर रहा हो तो उसके कोई कहते हैं वो बाल बाल खड़े हो जाएंगे, ना वो नॉर्मल रहेगा, वो आपकी मेरी तरह होगा. ये अंदर की फीलिंग होती है, बंदा अंदर ही अंदर फुजोकरा होता है, लेकिन वो ये भूल जाता है कि लोग आपके कपड़े देखते हैं, रब की निगाह इधर है कि तुम्हारे दिल में क्या है, तुम्हारे जहन में क्या ख्याल आते हैं, तुम्हारे दिल के अंदर क्या है, तुम ये काम क्यों कर रहे हो, तुम्हारी नीयत क्या है. लोग तो जाहिरी तौर पर देख रहे होते हैं, यार ये काम कर रहा है, बड़ी अच्छी नीयत है, ये भी पीछे क्या होता है, पीछे नीयतें क्या होती है. इसीलिए उलमा कहते हैं कि अपनी नीयतों पर गौर जरूर करना चाहिए. जिसको नियतों का इल्म नहीं होता ना, उसको पता ही नहीं क्या नियतें करनी है, इल्म नहीं, फियाजन को होता है नॉलेज ऑफ दिस इंटेंशन, फिर शैतान उसको नियतें करा रहा होता है. और फिर जब शैतान नियतें कराए तो बंदा तो बर्बादी की तरफ जाएगा. शैतान दोस्त तो वही नहीं हमारा, वो तो ओपन एनिमी है कुरान पाक में. तो अपनी नियतों में बंदा बगैर नेक काम कर रहा होता है, लेकिन पीछे से नियतें शैतान ने ऐसी कराई हुई होती है कि वो बंदा जो है वो तबाही के दाने पे खड़ा हुआ होता है और जहन्नम की तरफ गिर रहा होता है. तो हमें बहुत केयरफुल होकर ऐसे लोगों की सोहबत में जिनको पता है कि इसकी चाले क्या है, कहां कहां पे मेंशन है, किस किस तरह बुजुर्गाने दीन ने इससे बचने के बारे में बयान किया, बहुत सारी तफसील है. इंशाल्लाह देखते हैं कितना कवर हो सकता है. हफीज भाई भी हमारे साथ हैं इंशाल्लाह.
बिस्मिल्लाहिर्रहमानिर्रहीम. शाह जी माशाल्लाह काफी उस्ताद साहब और डेफिनेशन इसने बयान की थी, और अपना बिलाल भाई भी माशाल्लाह. ए असांजे आशिया है कि होश संभालिया तो इसने जिक्र सुनने आप
जी
जी ہر بندے کی پتا اس نا اور علماء بار بار بیان کرنے رہنے لیکن تسا اے تکسو کہ بار بار دینے طرفوں اسا کی علم ملنے نے باوجود بھی کہ اس کی نہ اس راہ پر چلو نہ اس راہ پر چلو تسا اے تکسو کہ اسا زبانے قال نال نہیں تے زبانے حال نال جڑانا اکثریت ہاں جی قرآن کی ایک قلیل لوگ جڑے نا وہ نہیں کرنے لگے باقی نہ ہے اکثریت جڑے نہ ہو گیا نا میں جہنم کی پریشور سا تارنا جی جڑے بھی تو کی فالو کر سن سا یہ ہے گیا اچھا ان ویسے جنرلی انشاءاللہ چھ سات گلیں ہیں میں حاج العابدین لکھی ہیں اس کے ڈسکس کر سن سے کیا مکرو فریب ہے کس طرح بندے کی پسائی کن آئے اور بندے کی پتہ بھی نہیں لگنا کہ مارنا کھیڑنا پیا اور بندہ اپنی طرف بڑے نیکیاں کرنا پیا
جی
تے پہلی بات یہ ہے کہ تسا تکھو کہ سویرے اٹھنے ہاں جس علاقے جن علاقے اثر رہنے پہ اتنا برمنگم میں 99% اکثر مسلمان رہنے پہ جی لیکن تسا دیکھی کہ نو فجر ویلا کیا ہونا کتنے لوگ اچھنے نماز ٹھیک ہے اور پھر اس بعد جب دیہڑ شروع کرنے تے دیہڑ شروع کرنے تے وہی مطلب کہ جڑا نہ اٹھنے ویلا کوئی دعا نہ پتا نہ سلام نہ پتا اٹھ کے کیا دعا پڑھنی پھر چلو ناشتہ کیتا ہوں کمے پر جانا تے کمے پر جانے سے پہلے پھر سنت ساری منڈی تے نالج بانے جی اچھا پھر ان کمے پر پہنچا کمے پر نمازے نے بھی ٹائم آئی گیا نماز پھر شیطان بھی تھا ہنا نہیں جرا گاہ کھلتے ہوئے تے تو تھوڑی دیر بعد پڑی کنے نماز نہیں جرا مسجد تھوڑی دور ہی پانی ٹھنڈا بندے وہ بڑا کچھ اس کی اچھا زور گئی پھر اثر بھی گئی اثر بھی سات رہے ان گاہک زیادہ آئی جانے ان تو نماز پڑھتے ہیں تو چلے جا سن یہ مطلب بس وسے اچھا زور صبح پھر مغرب بھی اس طرح ہوئی گی اچھا دیہڑی کوئی نماز نہیں پڑھی کار آئی گیا تو کار تھکا ترٹا آیا وا تو ان جائی تو جڑا نہ کھانا شانا کھا سی ویسے ہی نیندر چڑی رہ سی ریموٹ کنٹرول چاہ سی دیکھ لگ پیسی جو کچھ بھی ہے چلو سب نے دیکھنے عام اکثریت سے پتہ ہی ہے اللہ مدنی چینل نہیں توفیق عطا فرمائے تو اسے صبح پھر دیکھنے دیکھنے صحیح جا سن اگلی دیہڑ پھر اس طرح ہوں اس ساری دیہڑی تسا تکھو عملی طور پر جی اللہ رسول نے کوئی آیا کوئی مطلب کہ اس نے حوالے نال کوئی جی کوئی گل کیتی جائے کوئی نماز کوئی روزہ کوئی دوسرا اچھا ہوں یہ ساری زندگی میجورٹی اس طرح چلنی پی مسلمانوں نے اس ویلے اور اساں بار بار سے استاد صاحب بار بار بیان کرنے پہ کہ اے شیطان نے رستے کی نہ فالو کرو کیونکہ یہ سن انجام جڑا نا آخر تک اتنا ٹھیک نہیں ہو لگا جی ان مسئلے کے منہارج العابدین وچ جڑے اس نے لکھے نے کہ مکرو فریب کیا ہے جڑے بندے ورنہ سن دسیا نا کور کرنا مشکل آ
جی
کور کرنا مشکل آ کدے تے بندے کی نیک کام کرن ہی نہیں دینا ہے تے کرن بھی دینا تے اس طرح پھر آنا اچھا اس طرح کر پھر بندہ پھر اس طرح کر رہا وہ بھی گل کر سا تے پہلو کرن بھی نہیں دے لگا پھر جی بندے نہ ہوئے تھوڑا پکا تھوڑی صحبت اچھی ہوئے مدنی چینل تکنے والے ہوئے اچھے نیک لوگ ہون نہیں یار میں اللہ تعالیٰ نے میں تو نماز تو پڑھنی میں تو روزہ تو رکھنا میں زکات تو دینی کیونکہ مارا زیادہ راہ یا آخرت ہفتے میں سارے اللہ تعالیٰ نے حکمہ پر عمل نہ کر سا تو میں کس طرح مطلب کہ اتنے کامیاب ہو سا چلو اتوں بھی شیطان جڑا نہ چلو گیا پھر اس کی کیا کرنا کہ پھر اس کے آنا اچھا چل کم کرتی نماز اور دعوت دے سو نا بھائی نماز میں شروع کرتا اگلے جمعے سے ذرا ٹال مٹول پھر اس نے جنے اچھا نماز میں ٹائم اچھا تھوڑا 10 منٹ رہی گئے اچھا 20 منٹ اور رہنے جائے کرنے کرنے اس طرح بعض کا تھا جو کوئی اور کام آئے گا نماز ہی قضا ہوئے گی ٹال مٹول اس نے اچھا جناب سنت شریف سجا لیں ذرا حج کر کے آسن تو پھر رکھی کنسا ٹال مٹول رکھی رکھتی آج کرنے تک زندگی رہسی کہ نہیں رہسی اگلے جمعے تک زندگی رہسی کہ نہیں رہسی اچھا اتوں بھی بندہ ہے نہیں میں اللہ تعالیٰ کا حکم میں کرنا ہے کیونکہ اس ٹائم میں پر کرنا چاہیے نا نماز ٹائم میں پر زکات ٹائم میں پر اچھا یہ بھی اگر اس بندہ نکلی جانا اس نے چوں پھر کیا اسے نماز اسانا میں نماز پڑھنی پھر اکثر نماز اسے کیا یار جلدی جلدی نماز پڑھ گاہ کھلتے ہوئے حسن یعنی جلدی جلدی وہ کم کرا لی پہ تسبیح بھی نہیں پڑھنے لگا سنتا بھی نہیں ٹھیک ہے نماز پڑھی کن دینا یعنی اس طرح پھر بندہ اس کیا اسی کہ آخری اس ویلا بندے کی یہ سوچنا چاہیے نا تھوڑا جہ بھی کام کر سکتا چلو زیادہ نا وہ تو رام میں اچھے طریقے نال میں اس کو کرانا جڑی بھی نماز پڑھا تھوڑا جہا اچھا عمل کرا جڑا بھی کرا اس جلدی نہ کرا پھر کسا عمل چ ٹھیک ہے پھر بیان کیتا اچھا اس سے وہ نکلی جانا نا نہیں میں تھوڑا ہی کرا پر لیکن چنگا کرسا
फिर उसकी आना अच्छा तू तो बड़ा यार नेक बंदा है, तू तो बड़ा नमाजी है, तू तो बड़ा परहेजगार है, तू तो बड़ा फजीलत वाला है, वो जब पैदा कर रहा फिर उसने बीच जी अपने आप एक बड़ा चंगा समझ लेगी पहना। इतने भी इमाम गजाली रहमतुल्लाह तआला अलैह ने ना गल वही आई जो सब पहले इल्म नहीं ना ये ढाई किन सी तुसा की, इल्म बड़ा ही जरूरी है इसने के जनरल गिफ्ट इस पर पाने है कि हर चीज उन्हें है नहीं यार मैं कह मैं अल्लाह ताला तौफीक दी ना माड़ी क्या हैसीयत थी अल्लाह तौफीक दी नमाज पढ़ना अज़कार देना सारी अच्छा इस तू भी निकली जाती ना फिर अगली आ जासी कोर अच्छा तू काम बड़ा चंगा किता यार ये तो ये जरा जनाब मैं थके हो तुसा बड़ी हाँ वो सुबह जरा ना अख खुली जानी तजत पढ़ने होने यानी फिर अचारी उसकी वैकेंसी आपने कहा मानी नमाइश करा फिर ना थोड़ी देर पहलू की ना उसकी के अच्छा एक भी करती बड़ी नेकी की छुड़ाई नेकी वाले पास तुस आए हो मसीती च मसीती च गला प्या बड़ा एक तो ऐसा दस पौन इतना बाई छोड़े तो पता भी नहीं लगा लेकिन वो आशी नेकी छुड़ाई तो अच्छा नहीं इमाम साहब की दो ना इमाम साहब को ऐलान करवाओ यानी उतो इखलास छुड़ाए से ना उन्हें इखलास नहीं है लेकिन सब देखो कि कट कराने की कोशिश करना रहती कदा ना कदा कट ना कट इसकी स्वाब मिला अच्छा इस तू भी निकली जाती ना अगर बंदा फिर आशी यार तू तो आखिरी मतलब एक ही रहता है अच्छा तू तो यार तू पता है निका बंदा हलास न करना तो जरा बंदा हलास न करना ना सारी दुनिया मशहूर करी छोड़ना सारिया भी नेकियां तक मशहूर हो जा संसारी वो फिर इतने फिर बंदे की जरा ना फिर गौर कर यार मैं लोगों के मशहूर करने वास्ते नेकियां ना करना पाया मैं अल्लाह ने रजा वास्ते करना पाया तू इस तू भी उस जरा ना फिर सीखना पैसी सारा इन शायद तब इस्लामी ने माहौल चमीर सुनने पर रही ना यह सारिया गल् आखिरी गल है उसनी अरे यदा नेक बात लिखे वे तू कैसे मेहनत तक पिया वाए जो जन्नत ही जाना जन्नत ही जाना जन्म ही जाना जन्म ही जाना उत्थे फिर बंदे की इल्म चाहिए ना कि यार अगर मैं नेक लिखा वा तो क्या मैं और इबादत ना करा अल्लाह नी मैं और उसकी बंदगी ना करा मैं और उसकी राजी करने की कोशिश ना करा और अगर अल्लाह ना करा कोई दूसरा मामला लिखा फिर भी तो अल्लाह ताला डिसाइड है नमाजा पढ़ने नेक अमल करने सारा करे उन्हें कितने जनता ही देसा तो मैं क्यों एक गल छोड़ा इस करने की हर गल ने पीछे बहुत डिटेल ही जी असि जाननी पैसी इसको बचना है
माशाल्लाह बहुत सारी चीजें हफीज भाई ने कंबाइन कर दी है आप देखते हैं बाकी मुबल्लिगीन खैर है तो बहुत सारे इसके वो चीजें हैं डिसेप्शन है लेकिन पांच छह मोटी मोटी जो है मॉर्निंग से लेकर रात तक हमारी जिंदगी में किस तरह शैतान जो है वो हमें धोखे की तरफ लेकर जाता है वो हफीज भाई ने मेंशन किया तो कहीं अगर काम कर भी लें तो वो फिर अपना कारनामा वजूद पसंदी के अंदर आ जाता है खुद नुमाई के अंदर आ जाता है खुद पसंदी के अंदर सेल्फ प्रेजिंग जिसको आप कहते हैं कि वो अपने मुंह मियां मिठू बन रहा होता है कि मैं ये भी हूं मैं ये भी हूं और मैंने ये किया हालांकि नेकी की तौफीक रब की तरफ से होती है इस नॉट मेरा और आपका कोई कमाल नहीं है ये याद रखिएगा नेकी की तौफीक रब ही देता है नमाज पढ़ी है रब ने तौफीक दी कुरान पढ़ा है रब ने तौफीक दी नेकी का काम किया रब ने तौफीक दी इफ यू हेल्पिंग एनीवन एल्स एनीवन आप किसी की मदद भी कर रहे हैं अल्लाह ने तौफीक दी है नेकी की तो आप कर रहे हैं ना इसमें मेरा और आपका क्या कमाल हुआ है लेकिन बंदा अपने आपको ये शैतान अंदर नहीं नहीं ये तो तेरे ही कमाल है जो फिर अच्छा वो कर भी ले तो चल नेकी कर ली तो अब जरा ढोल पीट उसका फिर वो ढोल पीटता है तो चलो भाई नेकी करा ली है लेकिन इसको जाया कराने की तरफ कैसे लेके जाता है चलो फिर अब इसको दिखावे की तरफ आ जाए फिर ऑस्टेंटेशन की तरफ लेकर चला जाता है कि जरा इसको भी तो बताऊं जरा इसको भी तो बताऊं इस तरह करके यानी बंदा बच बचा के नेकी कर ले लेकिन उसको आगे तक बचाना ये बहुत कमाल की चीज है इसको जहन में रखिएगा बहुत सारे वाकियात हैं आ रहा था लेकिन थोड़ी देर में आपको सुनूंगा कि ये नेकी करना बहुत जबरदस्त है यकीन करें बड़ा कहते हैं ना कि रब का करम है जो नेकी कर लेकिन रब जो बचाना है नेकी ये उससे ज्यादा जो है वो बड़ी सादत है अपनी नेकी को बचाकर इस दुनिया से लेकर चले जाना ये बहुत बड़ी सादत की बात है इस पर कभी गौर करिएगा वरना वो आखिरी दम तक ऐसा होता है इंसान अपनी नेकी ऐसी बता रहा होता है और ऐसी जाया कर रहा होता है जगह जगह के उसको खुद एहसास नहीं होता वजह इल्म की कमी है वजह नियतों का इल्म नहीं है इन वजहों से वजूहात की वजह से इंसान बर्बादी की तरफ जाता है। मुबीन भाई क्या फरमाएंगे इंशाल्लाह
ये वाकई शाह साहब हफीज भाई ने जरा इमाम मोहम्मद गजाली रहमतुल्लाहि तआला अलैह दे लिखे हुए बयान किए ना मिनहाजुल आबिदीन च वाकई सुन के तो पढ़ के एवं लगता जिमें बहुत ज्यादा मुश्किल है शैतान दे नाल मुकाबला कर ही नहीं सकते महसूस ऐसा हो रहा है ये बारे च मजीद अगर बंदा डिटेल नाल पढ़े सानू हिम्मत भी नहीं हारनी चाहिए दूसरा मायूस भी नहीं होना चाहिए कि अल्लाह ताला चाहे अल्लाह ताला मगफिरत फरमा दे सारियां सारियां इबादत जड़ियां ना कबूल हो जाए लेकिन सानू डिटेल दे नाल सीखना चाहिए कि शैतान धोखा किस अंदाज नाल बंदे नूं दिंदा है। इमाम मोहम्मद गजाली रहमतुल्लाह ताला ने मजीद एक्सप्लेन की है इहया उलूम के अंदर भी کہ انسان جڑا دل ہے نا دل یہ دل ایک آئینے کی مانت ہے جیسے آئینے کے اندر مختلف انداز ریفلیکشن صورتیں ظاہر ہوندی ہیں اس طرح دل کے اتنے بھی یہ صورتیں ریفلیکشن ظاہر ہوندی ہیں دوسری مثال آپ نے دیتی کہ جڑا دل انسان کا ایک گنبد نما خیمے کی مانت ہے جی تو مختلف دروازے ہون یا ایویں گنبد ایویں خیمہ کہ جی تیرہ کی برسات ہو رہی ہوئے یہ مثال دیتی گئی ہے جڑا دل انسان دا اے دے اندر مختلف انداز خیالات ہوندے رہندے ہیں اگر وہ خیالات اچھے ہون اور بہترین ہون یعنی خیر دی طرف بلان وہ جڑے خیالات ہوندے ہیں تے انہاں دے بارے چ یعنی اچھی چیز ہے کہ اللہ تعالی دی طرف ہونے اگر وہی خیالات برے طرف بلان برائی دی طرف لے کے جان تو انہاں نو وسوسہ آکھیا جاندا ہے اگر وہ اچھائی دی طرف لے کے جان تو انہاں نو الہام آکھیا جاندا ہے اچھا ہن خیالات جڑے نا یہ حادث ہوندے ہیں یعنی حادث وہ چیز ہوتی ہے جنہوں کوئی نہ کوئی بنا والا کوئی نہ کوئی پیدا کرنے والا ہوتا کوئی اس طرف دعوت دینا کوئی نہ کوئی محدث ہوتا ہے حادث کا تو امام غزالی رحمۃ اللہ تعالیٰ علیہ فرماندے ہیں جڑے خیالات انسان کے دل چ ہوندے نا جڑے اچھے خیالات نے انہوں کا سبب انہوں کا محدث فرشتہ وہ فرشتہ ہوتا ہے تو جڑے برے خیالات نے انہوں کا سبب انہوں کا محدث شیطان ہوتا ہے انہوں ساری چیزوں بندہ غور نال سمجھے تو پھر اگر خیر کی طرف جہی چیز لے کے جاتی ہے جی خیر اور لطف جڑا خیر کی طرف لے کے جانا ہے اس لطف آکد ہے توفیق اور توفیق ہوں جڑا برائی کی طرف لے کے جانا انہوں اغوا خزلان کا نام دیتا گیا ہے تو ہر چیز کا نا جوڑا اللہ تعالیٰ نے پیدا کیا نہیں وہ مقابل ہوں کوئی نہ کوئی اتنا فرشتے کا مقابل شیطان اور الہام کا مقابل وسوسا توفیق کا مقابل اغوا تو خزلان تو یہ ساری نا کیٹاگریز نے اچھا یہ جڑے خیالات دل سے ہوتے ہیں خواتر آخیا جاتا ہے خواتر وہ ڈیٹیل میں مینشن کر دیتی کہ خواتر کی دو قسم نے اچھا تو برا اچھا شیطان جڑا وہ ہوں انسان دے یعنی دل دے اتنے اس انداز نال فرمایا گیا کہ وہ قبضہ کرن دی کوشش کرتا ہے کہ ہر حال دے وچ نا شیطان جڑا یہ چاہتا ہے کہ انسان نو میں کسی طریقے تباہ و برباد کر دوں کہ دل دے چاہے خیالات پیدا کراں کہ یہ بندہ جڑا پریشان ہو جا کل اسلام السلام نے بھی خود فرمایا کہ انسان دے دل دے اندر دو طرح کے خیالات ہوندے ہیں اچھے اور فرشتے دے طرف ہوندا ہے وہ اس اگر ایویں دا خیال آوے تو بندے نو چاہیے کہ شکر ادا کرے تے اس خیال تے عمل کرن دی کوشش کرے دوسرا خیال ہوندا برا جڑا شیطان دی طرف ہوندا ہے تو اودے تو بچن دی کوشش کرے شیطان کولو پناہ منگے ٹھیک ہے اللہ تعالی دی بارگاہ وچ دعا کرے پھر اکل علیہ الصلوۃ والسلام نے آیت مبارکہ تلاوت فرمائی کہ الشیطان یعدکم الفقر تے شیطان جڑا ہے شیطان ایک ایسا ہے کہ تانوں فقر محتاجی دا خوف دلاندا اور تانوں فحشاء برائی دا حکم کردا ہے یہ شیطان دی عادت ہے تو پتہ ہی چلیا کہ شیطان جڑا ہے یہ ساڈا کھلا دشمن ہے اللہ تعالیٰ نے واضح لفظ دے ارشاد فرما دیتا کہ لا تتبعوا خطوات الشیطان شیطان دے نقش قدم تے ادھے خطوات تے ادھی پیروی نہ کرو تسی
بڑی ایک سے آپ نے تفصیلی گفتگو فرمائی اور بڑے مختصر سے وقت میں بہت ساری چیزیں دی ہیں کس کا کیا ہوتا ہے کیا کہتے ہیں کلیم بھائی مطلب کہاں کہاں سے دیکھے تو غور کریں ایسا ہے کہ مطلب میں نے وہی کہا نا کہ حلوہ پسند ہوتا ہے اس میں بھی زہر ملا کے کھلانے والا یہ یہ اس مطلب یہ کبھی بھی نہیں چاہے گا کہ انسان کامیاب ہو جائے
I just like to touch upon like Usasa mentioned hopelessness and this is not a sifat a trait of a believer in fact in the Quran it says innahu la yayasu min ruhillahi illa alqawmul kafirun that the only people who are hopeless in the mercy of Allah are the disbelievers or people who don't believe in Allah azza wa jal and believers we've been told la taqnatu min rahmatillah do not lose hope in the mercy of Allah subhanahu wa ta'ala so one deception one way that shaitan attacks a believer a person is to make him lose hope for example if he's sinful and we know don't want to go into detail but when a person sins a black dot is placed on his heart he loses the tawfiq to do good now shaitan when he reaches that stage he says to him whispers to him that what is the point of worshiping what is the point of doing good you're sinful and a lot of people especially in this day and age where you see the izhar is they express that as well which they shouldn't do but they say for example on online forums or wherever that you know why am I a believer if I feel hopelessness ma'adallah they'll say stuff like this and this is the mission of shaitan that he wants to make people leave the religion of Islam why because he's kana min al kafirin he's from the disbelievers he wants people to follow him in that way as well now the issue is Sayyid Sahab that if for example somebody is suffering from a terminal illness somebody is ill he has a chronic illness and that illness is spreading He's not just going to sit there. In fact, people spend thousands and thousands of pounds. They go from one side of the world to another side of the world. Why? Just so that they can cure that illness, that treatment. Otherwise, it'll take their life. Now, when they're in that situation where Shaitan is placing all of these whispers about Iman in their heart, not once, many people, they don't even think, should I consult someone regarding this? This is where they lose out to Shaitan. And we as believers have to always be on guard that if Shaitan ever makes us doubt, ma'adallah, anything regarding the religion, we have to consult those who are experts in the field. Just like when someone's ill, he goes to an expert consultant, physician, a doctor. Here we have to seek out the ulama and say, this is what Shaitan is placing into my mind. And remember, as insan, it's normal for this to happen. Even the Sahaba radiallahu anhu majma'in, they said, Ya Rasulullah sallallahu alayhi wa sallam, that such thoughts cross our mind that we can't bring to our tongues, that we don't feel comfortable in mentioning them. And the Prophet sallallahu alayhi wa sallam assured them that because they have Iman, this is why Shaitan is attacking. You have Iman. So we believers have to realize that whenever there's an attack on our Iman, we must consult the ulama. They are the ones who will strengthen our Iman. They will tell us the guidance from Quran, Hadith, from the Prophet sallallahu alaihi wasallam regarding this. And even until the end, as I mentioned before, last few breaths, Shaitan will come and try to take your most prized possession away, valuable Iman. And Imam Fakhruddin Razi is a lengthy account how when he was on his deathbed, Shaitan tried to even misguide him. He was a mutakallim, he was a philosopher of the highest rank, gave him dalil after dalil after dalil about tawheed and the oneness of Allah, but Shaitan didn't lose hope, and he continued saying until eventually the Ustad Sahib, the Shaykh of Imam Fakhruddin Razi Rahmatullah Ali came to his help and aided him. But it just goes to show that unless you've left the world with Iman, you always have to stay on your guard and always have to make sure that you do not succumb and fall prey to the whispers of Shaitan.
MashaAllah. Ji, Bilal bhai, humare buzurgane deen ki, if you look at the history, they always have a fear about their Iman. Even they are the pious predecessors. Ghaus Pak rahmatullah alayhi ka mashhoor kehte hain, mere liye Eid ka, Eid aur bade khushi ka din, jab main apna Iman salamat lekar is duniya se jaunga. Abhi nahi, ek buzurg the, unka intikal, aur aap kaamyab abhi kamyab nahi, jab tak main Iman ki halat mein is duniya se na chala jaun. To unko itni fikr hoti thi apne Iman ki, unko pata hai ki ye aisa dushman hai ki ye aakhir waqt tak laga hua hai, ye na umeed nahi hota hai. To ab wohi baat hai na ki ek part time muslim hai, wo kabhi namaz padhta hai kabhi nahi, aur ye shaitan hai full time laga hua, कैसे मुकाबला करेगा? हम दो चार नेकियां करके समझते बस बेड़ा पार हो गया, एक हज करके आते हैं उसके बाद फिर माशाल्लाह दोबारा गुनाहों में समझते हैं कि अपना हमने अपना पूरा काम कर लिया, जबकि ये आपके पास वो कहते हैं बगैर रेस्ट किए आप तो फिर भी सोते हो, बॉडी को आराम देते हो कि चले ठीक है, ये तो 24 आवर लगा हुआ है, खून में गर्दिश जो है ना हो रही है इसकी, तो इससे बचने के लिए तो 24 आवर हमें भी अपनी यानी सोना भी हमने इस तरह के वो इबादत में शुमार हो, और उसको भी मेंशन किया गया है कि आप वुजू करके सो, ये पढ़कर सो, ये पढ़ के सोगे तो शैतान से महफूज रहोगे, ये पढ़ के सोगे तो फरिश्ते तुम्हारी हिफाजत करेंगे, लेकिन अफसोस की बात है कि हम सीखने की तरफ तैयार ही नहीं है।
जी सर, I'll just like to mention that reciting Ayatul Kursi before going to sleep grants protection for you and your neighboring household. So like today and tonight before going to sleep, try to make your habit. For the young children, try to read it yourself, then blow upon them, then teach them how to recite Ayatul Kursi, reciting the three Qul Sharif, Suratul Ikhlas, Suratul Falaq, Suratul Nas as well. These things are going to help us, okay, especially at the time of going to sleep, because we should always try to end our day on a positive note. No matter how bad we've spent the day and the night, and when you're about to go to sleep, you know, seek forgiveness in the court of Allah subhanahu wa ta'ala. Don't give shaitan that chance and that opportunity to, you know, defeat you. Because one thing which I think we overlook, Sayyidab, is that we commit sins. But the thing is, we don't realize that sins are the actions which will lead to disbelief. When we commit sins, it's not that, you know, we committed a sin, okay, and then, you know, and you repent and you're all good. Actually, when a person doesn't repent and then he just keeps on committing sins, he lives his life in this way and away from turning back to Allah, there is a huge chance that he will die upon disbelief. Why? Because the scholars mention, when a person commits sins continuously and even when he commits sins, that leads to disbelief. And there's one beautiful point, one Alim Adin mentioned in his speech. He said, if you give shaitan an inch,
he will take a yard. Meaning, if you, in another way of saying it, if you give shaitan a finger, he will take your whole arm off. And this is the reality. And Sayyid Sahab, I'd like to mention this waqia if you have time. It's a lengthy one, but it's a very, very powerful one. We may have heard this before. The reference is given in Ihya al-Ulum, that there was an abid in the Bani Israel, a worshipper of the Bani Israel, and he was famous within the Aryan community as being an abid, a worshipper of Allah subhanahu wa ta'ala. There were three brothers and they planned on embarking on a journey. But they had a sister who they needed someone to look after. So with this good assumption that this is a worshipper of Allah, he is going to, you know, we go to him and we ask him to look after our sister. When they came to him, initially he declined. And he said, look, there's a parda between us. I can't go and meet her and I can't, you know, I can't facilitate what you are asking. I can't look after her. But then they, you know, kept on saying this and asking that we have nobody else. We trust you, you know, you don't have to do anything. So then he thought about this and then he said, okay, what I will do is I will leave food for her at my doorstep and then she can come and collect the food from my doorstep and then she can go back to her home. And in that way, you know, I will have known that she's okay and then she would have gone. So a few days, so he began doing this and the brothers, you know, happy about this, they left on their journey. So what happened was that after a few days of doing this, Shaitan instilled a whisper into his heart. A thought came into his mind and Shaitan basically made him feel sorry for her by saying that, you know, it would be more considerate and more kind of you to leave the food at her house. Because she has to exit her home. We don't know who's looking, who's, you know, there could be thieves, bandits, people who are going to hurt her. So, or cause her harm. So why don't you just leave the food outside her home instead of outside of your door? So Shaitan gave this waswasa, this little thought to him. And what happened was he thought about this and then he said, okay, yeah, that seems, you know, doable. So he began to do this now for a few days. Instead of leaving the food in his doorstep, he left it at her doorstep. So what happened was now again after a few days later, Shaitan attacked him again with another waswasa. And then he said that, you know, look how long it's been since her brothers have been away. Why don't you go and, you know, speak to her. Talk to her and see, you know, just keep her company, as they say.
Allah.
So then, obviously, we can see where this is leading on to time it on. And obviously, they got close and then obviously they committed zina. And now a child was born from this. Now Shaitan again instilled a thought into the mind of the worshipper that if the brothers come back and see what you've done, you know, you'll be in huge trouble. They're going to be furious. What have you done? So then Shaitan told him to go and now kill that child.
Allah.
To get rid of this. So again, he thought about this and he thought there's no way out. So that's why he did this. And now he killed the child. And then Shaitan told him another whisper that you need to go and kill the woman as well, the sister herself, because she's going to go and tell her brothers. So then what happened was he went and did this as well. And then he buried them in her house. Now what happened, years, time passed by. In the future, the brothers came back. And when they came to the worshipper and they said, you know, where's our sister gone? He made a lie and he said that she was ill and she passed away and I've buried her, I've sorted everything out. So what he did was he took them to a graveyard, he pointed at a random grave and he convinced them that that was their sister's grave. So they did dua there and then they went back home. What happened? Shaitan didn't give up. Shaitan's main purpose is to take our iman. And this, look what he does. Shaitan came into the dream of each of the brothers. And he told them that this worshipper has killed your sister as well as the child that she had, and he has buried them in your home. So all the brothers had this same dream. They got together, they spoke to each other, and they all got to the same dream. So then they all grabbed the worshipper, took him, and they said to him, you know, this is the dream we've had. You know, what's going on? And then he, after them, you know, persisting and, you know, all just scaring him and everything, then he finally admitted that, look, you know, I did this, I committed this sin. So what happened? They went to the officials of the time, you know, the government, and they sentenced him to death. Now before his death, a few moments before his execution,
Allah.
Shaitan came to him and Shaitan said to him that I can get you out of this problem that you're in. He said, how can you do this? He goes, you just have to obey whatever I say. He said, okay. And then he said, you now denounce and disbelieve in a creator, in the creator Allah subhanahu wa ta'ala. And he, you know, within the state that he was in, he couldn't find any way out. So he said this. As soon as he said this, Shaitan disappeared. He vanished and he was hung and he died upon disbelief. Allah. What was the origin of this person? He was a worshipper of the Bani Israel, well known for his piety, for his abstinence away from the world.
But what happened? Shaitan, you give him a finger, he takes your whole arm off. You have to remain vigilant, the point that we said at the beginning. We can't be naive, live our life, you know, go to work, meet with our family, do everything, and then not be vigilant about Shaitan trying to attack us from every which way. I wrote a few of the summaries down. One of the main things I'll just highlight here, sometimes Shaitan, he makes us commit a sin for the future through the means of compassion and kindness. You see, in this story, the worshipper, out of kindness and compassion, he began to do this. So Shaitan, he will try to sometimes indicate good towards you, but then inevitably he is trying to take away your iman, and this is the main purpose. The sins that we commit, my dear honorable viewers of Madrishan and all of us, they're going to lead to our disbelief if we don't give up those ways. Oh, and one of the best ways is to adopt good company so they can remind you of this. Yeah. And this is what we learn, Sayyidah, from this incident.
Many Madni pools you can take from this just one incident. Kahan se story shuru hui aur end kahan par hua, uska iman barbaad hone ka. Aur koi normal nahi hai na. एक तो था जो नॉर्मल नहीं, वो तो बड़ा इजी हथियार हो गया, उसके लिए तो बड़ा इजी हो गया, ऐसे ही ले आता है वो तो. जो वाकई मतलब के दिन रात इबादत करने वाला था, उसको भी इसने कैसे पकड़ा है. यानी हमें गाफिल नहीं होना चाहिए. ये बहुत कुछ है कि लोग हिटलेसनेस की जिंदगी गुजार रहे हैं. दे डोंट केयर अबाउट एनीथिंग. ठीक है यार, कोई मसला ही नहीं है. कोई गुर्बत की वजह से अपने आप को शैतान ने उसको फंसाया हुआ है, तो किसी को अपने स्किल की वजह से फंसाया हुआ, अपने आप को बड़ा समझने की वजह से, तो किसी के वो जाता है कि नहीं नहीं तू इतना काम कर वरना तू गरीब हो जाएगा तो क्या हो जाएगा. तो गरीब हो गए तो क्या हो जाएगा. अमीरों से 500 साल पहले जन्नत में जाएंगे गरीब. हदीस पाक नहीं सुनी आपने? मेरे आका अलैहि सलातो सलाम ने फरमाया ना कि फुकरा जो गरीब होंगे ये मालदारों से 500 ईयर्स बिफोर जन्नत में जाएंगे. वो खमखई के लिए एक वो हावी किया हुआ इतना है कि बैठ कर पुश्ते खाए हमारी, लेकिन उसके बावजूद भी शैतान ने ऐसा जहन को जगड़ा, ना 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 तू गरीब हो जाएगा. और आज से यूके में 5 साल पहले चला जाए तो 5 pounds an hour बेसिक रेट था, अभी डबल हो गया है, अप्रोक्सीमेटली 8 pounds 90 pence an hour. अब भी गुजारा नहीं हो रहा है. उससे पहले कुछ और 20 साल पहले चले जाए तो 2 pounds an hour जो है बेसिक रेट था. यानी कि उस वक्त भी गुजारा होता था, लेकिन हविस इतनी बढ़ा दी है, ख्वाहिशात इतनी बढ़ा दी है, शैतान ने ऐसा जकड़ लिया है चीजों में कि आप क्या 20 pounds an hour भी कमाएंगे तब भी पूरा नहीं. जो नहीं चाहेगा ना उसका वाकई पूरा नहीं होगा, और जो चाहेगा तो वो उसका होगा. और जन्नत में ये याद रखें, जो फुकरा होंगे वो ज्यादा होंगे. और हम लगे हुए माल कमाने, हलाल है आराम इसकी फिक्र नहीं है. तो ये भी शैतान के कामयाब कहते हैं ना सक्सेसफुल वेपन जो है उनमें से एक है. शैतान आपको जो है ना गुर्बत की तरह नहीं, बड़ा ओवर टाइम भी कर ले, छोड़ नमाजों को, छोड़ इन चीजों को, ऐसा फंसाएगा, ऐसा फंसाएगा. 16-18 hours दुनिया के लिए मेहनत करने में बड़ी बंदा टायर्ड नहीं होता है, पैसा आ रहा होता है, और मस्जिद में आधा एक घंटा गुजारना उसके लिए बड़ा मुश्किल हो जाता है. ऐसा टायर्ड होता है, सिपारा खोलता है कुरान पाक, स्टार्ट रीडिंग एंड टायर्ड, मुझे नींद आ रही है. आधा घंटा कुरान पाक पढ़ना ना वो लगता है कि बस के लिए बहुत भारी है, और सुबह से शाम तक दुनिया कमाना है जो है ना उसके लिए कहता है नहीं यार थोड़ा और आना चाहिए, थोड़ा और आता. ये भी एक शैतान के कामयाब तरीन वारों में से, और ये इंसान को फंसाने के लिए होता है. फिर कहता भी ना ना मैं तो अपने बीवी बच्चों के लिए कर रहा हूं, मैं तो आई एम डूइंग दिस फॉर दिस के लिए. भाई कितनी ख्वाहिशात है आपकी, कितनी चीजों के लिए, कोई लिमिटेशन है या नहीं? आप वो जिंदगी गुजार रहे जो बादशाहों ने, जिसकी तमन्ना जो है ना सोचा भी नहीं था. प्लीज आप समझे, आज से अगर कुछ 100 years पहले अगर आबिद साहब जो बाद किंग थे उनका लाइफ स्टाइल है, हम सोफे में बैठे हैं, वो तख्ते में बैठते थे. तख्ते पे आप एक घंटा नहीं बैठ सकते, तख्ता बैठा होता था, और वो उस वक्त तो कारपेट आरपेट का तस्वीर ही नहीं था. अब तख्ते में बैठना और इस सोफे में बैठना, और आप भी सोफे में बैठे हुए होंगे, 2-3 घंटे सोफे में बैठ रहा, बेहतरीन हीटिंग चल रही है. उस जमाने में हीटिंग भी नहीं होती थी, ना सर्दी से बचने का कोई, ना गर्मी से बचने का कोई. अभी तो कमरे का टेम्परेचर फिक्स कर दिया आपने, पूरा साल 23 रखना चाहते 23 होगा. पहले जमाने में बादशाहों के पास भी ये फैसिलिटीज नहीं थी, आपको पता ही नहीं है कि गर्मी है सर्दी है क्या. बेहतरीन सिस्टम, गाड़ी है, आप इधर जहाज में इधर बैठते उधर दुनिया के कोने में पहुंच जाते एक दिन के बाद. पहले कहां पे चलना होता था, सालों का सफर होता था, कुछ माइल्स जो है वो 100 miles जो है वो जाके महीनों में जाके सफर करते थे. अब फैसिलिटीज देखे, इतने इन मिलने के बावजूद भी शैतान ने ऐसा पकड़ा हुआ है. पहले दादा कमाते थे, पूरा खानदान खाता था, आज पूरा खानदान कमा रहा है, फिर भी एक को दादा को फीस नहीं दे सक रहे. ऐसे ही होता था ना, दादा इतनी अल्लाह ने बरकत दी थी कि सब खाते थे, اور آج بیٹا بھی کما رہا ہے شوہر بھی کما رہا ہے ایوری ون از ارننگ بٹ اسٹل ناٹ انف فار ون فیملی کیسی یعنی کہ شیطان نے ایسا پکڑا ہوا ہے کیا فرماتے ہیں
شاہ جی شیطان ہر بندے کی اس نے سابے نال پکڑیا ہوا
کیا بات کی آپ نے
ہر بندے کے اپنے سابے نال اس کو ہر بندے واسطے ٹریکی بڑے بڑے ولیاں کے شیخ عبد القادر جانی رحمت اللہ تعالیٰ علیہ انہوں نے واقعہ جڑا وہ بدل آ گیا پھر بدلے چ آواز آئی تو پھر آخ لگا کہ میں تے اس نال جڑا نا تو ساس تے ساری اتنی باتیں کیتی ہیں کون فرض بھی تو سماج تے معاف ہے انہاں ہے لا حول یعنی انہاں کی اس طرح کرنے نہیں پھر ہے جی اس تو میں کتنے کی مطلب انہوں نے مطلب کہ جڑا نا ایمان ظاہر چکا پھر تساں کی جڑا نا اس طرح کہ بھائی انہاں ہے کہ نہیں میں تو کی تاڑے لمب بچائی کیندا لیکن علمانے گفتگو نال تھا ہو رہی بات ٹھیک ہے اچھا پھر ادھر تک ہوتا ہے سنوں واقعہ سنایا اس حوالے نال اس نے کیتا اچھا پھر تکبر نے والے نال سو لے لو اچھا تکبر کیا وہ بنی اسرائیل نے بڑا ہی مطلب کہ عابد پرہیزگار بندہ سا ٹھیک ہے بیٹھا تو کچھ ہے تکیا گنہگار بدکار سا یار بڑا نیک بندہ میں بھی نال جائی بیا تے مطلب مکی بھی کوئی اس برکتاں لبن تے اس تکبر کیتا جی اے جڑا اس کی ندن جلنے آ پے کہ اے کتھے ہمارے نال چھپ ہی گیا زمانے نال سارا گنہگار بندہ میں تے اتنا بڑا نیک ہاں تو اس کیا ہویا اس نے حالانکہ سرا پر بدل سا سایہ کیتا ہوا سا جی وہ بدل اس ویلے گیا تے پھر اس ویلے نے نبی علیہ السلام انہوں نے طرف آیا پیغام نے دسو اس آبد کی دسو تو تکبر کے جو تاری ساری نیکیاں ضائع ہوئی
اللہ
جی اور اس کی آہو کہ تاری نیک نیتی نے وجہ سو تاڑا بھی زیرو کری چھوڑا دو نویں سیروں کرو
اللہ
ٹھیک ہے اچھا جو درخت کا پنجو لیا تھا سارے اس نے عبادت کرنے اس کی اس لابے نال ٹیکل کیتا پہلو تو پڑھائی اس نے لڑائی کیتی جو تکھیا سنایا تھا اس میں کی ماری چھوڑیا پھر ٹرک کیتی ٹھیک ہے میں تو پیسے دینا رہا سا سارے تھوڑا لبنے رہا تو کیا لوڑ ہے درخت کپڑے نہیں لوگ تو اور درخت نہیں کری کنسن یعنی ہر بندے کی اصا کی ہوں اس ویلے پیسے نے خوف بایا وا ہر بندے کی بھائی ہمارے بچوں نے کیا ہو سی بھائی تو سا اتنے آئے سے یوکے جو تسا نال کون آیا سا خالی آپ خالی جیب آئے سے ہو
دنیا میں خالی آ رہا ہے دنیا جانا یو کے کی کیا
چلو میں گل کرنا ہے میں گل کرنا کہ تو انہیں کہ اپنی مطلب تسا کہ اللہ دیتا ہی ہے نا رزق لیکن خیرات نہیں کر لگے صدقہ نہیں دینے زکات نہیں دینے خوف بایا وا شیطان غریب ہو جاتے ہیں تیرے بچے نہ کیا ہو سی یعنی اے نکلی گیا ذہن چونکہ اللہ رضا کا اور اللہ کا اور باہر دکانوں پر بھی کیا لکھا نماز نہیں پڑھنے واللہ خیر الرازقین اللہ سب سے بہتر رزق دینے والا ٹھیک پھر بھی یقین کو نہیں بس پتہ نہیں کیا لکھا ہوا نے اس چیز کی تو یہ ہے کہ سمجھ اللہ عطا فرمائے انہیں چیزیں نہیں تو پھر دیکھے سارے معاملے ٹھیک ہو
کیا بات ہے کیا بس صحیح فرمانے فیض بہرحال ایک پیکج لیتے ہیں انشاءاللہ پھر کچھ مزید انشاءاللہ مبین مدنی کے بھی مدنی پھول لیں گے ایک پیکج لیتے ہیں انشاءاللہ
I would like to make mention of these things which حضرت سیدنا عمر فاروق رضی اللہ تعالی عنہ has mentioned that شیطان has 9 offspring listen attentively right شیطان has 9 offspring and I would like to mention the names which سیدنا عمر بن خطاب رضی اللہ عنہ has mentioned to us how informative this is if only we could by heart and remember these things subhanallah he says number 1 zalitun is a shaitan zalitun wasin laqus a'wan haffaf murrah musbit damis walhan they are 9 offspring of shaitan and these are the names that I mentioned let's go through number 1 number 1 is zalitun he is appointed at the marketplaces whenever you go to the marketplaces you go to the malls you go to the shops to the shopping malls and shaitan is there he is wanting you to make fornication with your eyes he will make you indulge in unnecessary conversations he would make sure that you do not leave that mall with the good deeds that you perform before entering that place it becomes a site of meeting and intermingling and mixing with others thus what happens is that you lose whatever good deeds you have performed zalitun is appointed at the marketplaces number 2 wasin with the n at the end allahu akbar with a noon some people may think wasim wasim is a good name I'm speaking about wasin and he is appointed to make people suffer unforeseen problems allahu akbar number 3 laqus he is appointed to fire worshippers number 4 a'wan is appointed to the rulers people with authority they are influenced by this shaitan who makes them indulge in various decisions that they take unjustly. Number 5, Hafaz, he is appointed to the alcoholics who will continue making them drinking alcohol, and they are found in the pubs here and there consuming alcohol. Number 6, Murra, he is appointed to those who love singing songs and listen to music. They say music is the food to the soul, and they are indulged in it day and night, listening to raves, astaghfirullah, and they enjoy that. And this Murra is behind them at all times. Every time they switch the music on, they are into that state, whereas they don't even know where they are anymore. And this Murra makes sure that he ruins their good deeds by making them indulge in this sin as well. Number 7, Musbit. Allahu Akbar. And this is a very famous shaitan. His responsibility is to make people spread false rumors and make them believe those rumors. Many of us believe in rumors and say, huh, I have heard this, I know about this. And even if it's a rumor, it is not true. Without doing any investigation, we blindly listen and adhere to whatever that rumor may be. And guess what? It does not only stay with us, rather we would love passing that rumor to others as well. Have you heard? And we know the person haven't heard. We just want to make a story, so we would make that person listen to our rumors that we spread. And thereafter, we dirty our ears and dirty their hearts and minds as well. May Allah protect us. Number 8, Dasim. He is appointed to the houses. If a person who enters his home does not make salam to those who are in his home, then this shaitan causes fights and arguments in the home. Whenever you enter your house, when you come back from work, recite Durood e Pak. As-salatu wassalamu alayka ya Rasulullah. Make salam to those who live in your home, whether they are there or not there. When you would do so, then you would be saved from family disputes, arguments, quarrels, fights, unnecessary problems, khula, talaq, divorces. When you don't make salam and you enter your home, then this shaitan known as Da Sim interferes and he breaks relations. May Allah subhanahu wa ta'ala grant us the understanding of the deen, and may we seek protection from the devil.
Sallu ala al-habib sallallahu ta'ala ala Muhammad sallallahu alayhi wa sallam. Segment, Book of the Day.
The path of knowledge is the way to Jannah.
Kaleem Madani will mention about today a beautiful book written by Amir al-Sunnat Damat Barakatuhum Al-Aliyah.
Bismillah. Book of the day is Rafiqul Haramain, companion of the two sacred lands, Makkah al-Mukarramah and Madinah al-Munawwarah. Now this book is indispensable, meaning somebody who's been there, alhamdulillah, and used this, I know firsthand, and I testify the importance of having this book with you there. Now, throughout the book, for example, it's split into chapters. First of all, there's different terms that are specific or associated with Hajj and Umrah. For example, istiba, ramal, tawaf, bi'ru zamzam, all of these terms. Imagine you went to the blessed lands and somebody asked you a question about istiba, when should you do it, first few rounds or the last three rounds, and you're clueless. It'll be a bit embarrassing. So you need to go there having fully prepared and know the terms that are used as well. And as well as this, you can find in this book valuable information about our pious predecessors, rahimahumullah ta'ala, and their experiences when they went for Hajj. What was their mindset? And today, some people just consider it an obligation. It's fard, I have to go and fulfill it. But our predecessors, they thought of this as a journey where they will gain closeness to Allah subhanahu wa ta'ala. And one account that's mentioned in the books, these types of books written by Amir al-Sunnah Damat Barakatuhum Al-Aliyah, is that a saint was performing tawaf, and after tawaf he sat and he just thought to himself that, Ya Allah, I've come here and I don't know if my visiting this blessed land has been accepted or not. And it's mentioned that he went to sleep and he awoke, and then he heard a voice saying that, do you call your enemies to your house?
Allah.
Meaning you don't call your enemies to your house, you call those who you are beloved to you. So this was a sign that his journey or his visit was accepted as well. Amen. So like this, you've got many accounts that will encourage you, inshallah, when undertaking this spiritual journey. As well as this, a big thing said about this book is, Amir al-Sunnat Damat Barakatuhum Al-Aliyah so beautifully, very simple form, has mentioned what leads to an offense being committed in the journey of Hajj. It's not as simple as going there and watching what everybody is doing. There are certain things that lead to offense. you have to atone for them in the court of Allah subhanahu wa ta'ala. And that's the best thing I would say about the book, is that when you go to the back, there's a question and answer session about the mistakes committed in tawaf, the mistakes committed when doing sa'i, the mistakes committed when going to the different parts of that blessed land, Muzdalifa, Arafat, when you need to go there to meet the wujub. All of these things, Amir al-Sunnah has simplified them as well. And Alhamdulillah, Amir al-Sunnah takes you to Medina Sharif as well. And him being an ardent lover of the Prophet sallallahu alayhi wa sallam, the blessed city, he gives you valuable tips about how you should spend your time there. It's not a case of going there, taking a few selfies and coming back. Amir al-Sunnah wants you, the one who is journeying to those blessed lands, to come back a better person as well. And Alhamdulillah, in Medina Sharif, he tells you about the special sites that you can go and visit. You book a taxi and you ask the taxi driver to such places where normal people don't even know those places. They're unaware of them. And Amir al-Sunnah, Alhamdulillah, in this book has helped the Ummah immensely. I can honestly say that I don't think there's a contemporary book written in this era as good as this on the topic of Hajj and Umrah as well. So inshallah, you can read this from the website dawatislami.net, and you could also purchase it from Maktabatul Medina as well. Alhamdulillah, people, the fortunate people, are going to perform Umrah now, and Allah make it so that Hajj is also accessible for people from these lands as well. But inshallah, this is something that you have to take, and not only for yourself. Amir al-Sunnah gives the mindset that if you're ever blessed with a trip to the Haramain Sharifain, buy in bulk and try to give to others as well. If they learn something from the book, which they definitely will, then inshallah, you'll be rewarded for it. So this is the best companion you could have in the Haramain Sharifain, Rafiqul Haramain. Do purchase it. You can download it, like I said, as well. Benefit from it, inshallah.
MashaAllah. Hikmat or ilm, hikmat to mu'min ka گمشدہ خزانہ ہے. اور واقعی بات ہے کہ انسان علم ہے لیکن اگر حکمت نہیں ہے نا تو وہ پھر صحیح کام کو غلط انداز میں کرے جاتا ہے, اور وہ جو پھر صحیح کام غلط انداز میں ہونے کی وجہ سے وہ کام غلط ہو جاتا ہے. تو حکمت جو ہے نا یہ بڑی ضروری ہوتی ہے, کس طرح بات کرنی, کیا کرنا.
جی سید صاحب, اگین ایز یو مینشن, نالج اینڈ وزڈم, یو کین سے دیئر ٹو ڈفرنٹ تھنگس اینڈ یو کین آلسو دیئر لنکڈ ایز ویل. آئی وڈ سے دیٹ it definitely comes with experience. When you adopt the company of ulama-i kiram, of salihin and awliya-i azam, they kind of teach you, as well as in the life of the Prophet sallallahu alaihi wasallam. You know, one thing is, you know something, like you know this is the thing, but then hikmat is really when to say it, how to say it, and then who to deliver it to. Because sometimes say some people whom you are addressing, they may not be at that level to understand the speech. Okay, so this is where wisdom comes into it. Knowledge is the actual, for example, information, facts. Sometimes a person, you got to look at the person who you're addressing. That's what, when it comes down to wisdom. And we see, subhanAllah, in the life of our Prophet sallallahu alayhi wa sallam, the way they dealt with people, you know, disbelievers, people who were interested in Islam. You know, the Prophet sallallahu alayhi wa sallam used their immense knowledge as well as their immense wisdom as well.
Aap kya farmata, achha madni phool liya
sabse. I think the famous example is given of when you do tabligh, for example, when you call towards the way of Allah subhanahu wa ta'ala, the Quran says, "Udu'u ila sabili rabbika bil hikmati wal mu'izati al hasana," the call to the way of your Lord using wisdom, beautiful words. For example, at home, if you want to encourage, inspire your siblings, family members to adopt the sunnah or even perform salah, then the last thing you're going to do is, you know, start being aggressive, harsh, or speak to them in a way that you know they won't accept what you're saying, and they're going to outright reject it. Even though what you're saying may be good, but the manner is wrong. So what a person needs to do in that situation, for example, is you know, be merciful, be compassionate, and say, look, I care about you, I love you, I want you to gain closeness to Allah. How are you going to do that? Allah subhanahu wa ta'ala has ordained that we perform salah. So inshallah, when I perform salah, you perform with me, then we'll both gain the proximity of Allah Azza wa Jalla. That's one example. But wisdom, like said, Sayyid Sahib, is adopted everywhere, whether it's religion, whether it's preachers, whether it's business and schools, wherever you are. Without wisdom, you won't get the results that you want. So there are different things. We should pray to Allah subhanahu wa ta'ala as well. Prayer is a weapon of a believer. Dua is salahul mu'min, that Ya Allah, grant me wisdom along with knowledge as well.
دعوت اسلامی اس چیز نی تربیت, اس چیز نی تربیت, قافلے پر تربیت, اچھا لیکن دعوت کس طرح جسے دسیا
ਉਹ ਨੇਕੀ ਨੀ ਦਾਵਤ ਉਹ ਇਲਮ ਤੇ ਥਿਆ ਦੇਣੀ ਕਿਸ ਤਰ੍ਹਾਂ ਹੀ ਹੈ ਇਹ ਨਾ ਹੋ ਜਿਸਕੀ ਦਿਓ ਬੰਦਾ ਦੂਰ ਹੀ ਹੋ ਜਾਏ ਇਸ ਨਜ਼ਦੀਕ ਕਰਨਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤੇ ਇਹ ਸਾਰੀਆਂ ਮਰਹਲੇ ਹਿਕਮਤ ਦੀਆਂ ਗੱਲਾਂ ਹੀ ਆ ਇਸੇ ਵਾਸਤੇ ਕੰਮ ਕਰਨ ਤੋਂ ਪਹਿਲੇ ਸਿੱਖਿਆ ਜਾਏ
ਹਿਕਮਤ ਜਿਹੜਾ ਮੋਮਿਨ ਦਾ ਗੁੰਮਸ਼ੁਦਾ ਖਜ਼ਾਨਾ ਜਿਹੜੇ ਬੰਦੇ ਦੇ ਅੰਦਰ ਹਿਕਮਤ ਹੋਵੇ ਨਾ ਉਹ ਬੜਾ ਅਕਲਮੰਦ ਹੁੰਦਾ ਤੇ ਉਹਨੂੰ ਗੌਰ ਆ ਜਾਂਦਾ ਕਿਹੜੀ ਗੱਲ ਕਿੱਥੇ ਕਰਨੀ ਹੈ ਜੇ ਇਹ ਇੱਕ ਹਿਕਮਤ ਦੀ ਨਿਸ਼ਾਨੀ ਹੈ ਬਾਕੀ ਕੋਲ ਵੀ ਹੈ ਵੇ ਤੇ ਇਕੱਲੇ ਮੁਨਾਸ ਆਲਾ ਕਦਰੀ ਕੋਲ ਹੀ ਹਿੰਮਤ ਕਿ ਲੋਕਾਂ ਦੀ ਅਕਲਾਂ ਦੇ ਹਿਸਾਬ ਨਾਲ ਉਹਨਾਂ ਦੇ ਨਾਲ ਗੱਲਾਂ ਕਰੋ ਇੱਕ ਹੋਰ ਕੋਲ ਹੈ ਅਨਜ਼ਿਲ ਉਨਾਸ ਆਲਾ ਮਰਾਤੀ ਬਿਹਿਮ ਲੋਕਾਂ ਨੂੰ ਉਹਨਾਂ ਦੇ ਮਰਤਬਿਆਂ ਦੇ ਵਿੱਚ ਉਤਾਰ ਕੇ ਗੱਲ ਕਰੋ ਇਹ ਸਾਰੀਆਂ ਚੀਜ਼ਾਂ ਹਿਕਮਤ ਦਲਾਲਤ ਕਰਦੀਆਂ ਨੇ ਤੇ ਬੰਦੇ ਨੂੰ ਤੇਰੇ ਗੌਰ ਹੋਣਾ ਚਾਹੀਦਾ ਵੀ ਸਿੱਖਣ ਨਾਲ ਆਏਗਾ ਇਹ ਅੱਛੀ ਸੋਹਬਤ ਦੇ ਨਾਲ ਬਜ਼ੁਰਗਾਂ ਦੀ ਸੋਹਬਤ ਵਿੱਚ ਉਲਮਾ ਇਕਰਾਮ ਦੀ ਸੋਹਬਤ ਵਿੱਚ ਤਜਰਬੇਕਾਰ ਜੋ ਲੋਕ ਨੇ ਉਹਨਾਂ ਦੀ ਸੋਹਬਤ ਵਿੱਚ ਬਹਿਣ ਨਾਲ ਪਤਾ ਚੱਲੇਗਾ ਕਿ ਕਿਹੜੀ ਗੱਲ ਕਿੱਥੇ ਕਰਨੀ ਹੈ ਤੇ ਕਿਸ ਅੰਦਾਜ਼ 'ਚ ਕਰਨੀ ਹੈ ਬਾਜ਼ ਦਫ਼ਾ ਸਹੀ ਗੱਲ ਇਸ ਅੰਦਾਜ਼ ਨਾਲ ਬੰਦਾ ਕਰਦਾ ਹੈ ਕਿ ਉਹ ਅੰਦਾਜ਼ ਗਲਤ ਹੁੰਦਾ ਗੱਲ ਸਹੀ ਗੱਲ ਵੀ ਗਲਤ ਹੋ ਜਾਂਦੀ ਹੈ ਇਸ ਲਈ ਹਿਕਮਤ ਸਿੱਖਣਾ ਬੜੀ ਲਾਜ਼ਮੀ ਸੀ
ਹਿਕਮਤ ਵਾਕਈ ਐਜ਼ ਅ ਬਿਊਟੀਫੁਲ ਐਗਜ਼ਾਮਪਲ ਇਨ ਫਰੰਟ ਆਫ ਹਿਸ ਅਮੀਰ ਅਲੇ ਸੁਨਨ ਦਾਵਤ ਬਕਾਤੁਨ ਐਵਰੀ ਸੈਟਰਡੇ ਕੁਐਸਚਨ ਆਨਸਰ ਸੈਸ਼ਨ ਮਦਨੀ ਮੁਜ਼ਾਕਰਾ ਦਾ ਬੈਸਟ ਵੇ ਨੌਲੇਜ ਐਂਡ ਵਿਜ਼ਡਮ ਬੋਥ ਆਪਕੋ ਨਜ਼ਰ ਆਏਗੀ ਇਲਮ ਵੀ ਨਜ਼ਰ ਆਏਗਾ ਔਰ ਹਿਕਮਤ ਵੀ ਨਜ਼ਰ ਆਏਗੀ ਕਿ ਕੈਸੇ ਹਿਕਮਤ ਕੇ ਸਾਥ ਚਲਤੇ ਚਲਤੇ ਅੱਜ ਲੱਖੋ ਲੋਕ ਜੋ ਹੈ ਉਹ ਰਿਸਾਲੇ ਕੀ ਅਗਰ ਹਮ ਕਾਰਕਰਦਗੀ ਲੈ ਲੇ ਵੀਕਲੀ ਬੁਕਲੇਟ ਕਿਤਨਾ ਮੁਸ਼ਕਿਲ ਆਜ ਕੇ ਦੌਰ ਮੇਂ ਬੋਲਾ ਯਾਰ ਬੁਕਲੇਟ ਪੜਨਾ ਲੱਖੋ ਲੋਕ ਪੜ ਰਹੇ ਹੈ ਅਬ ਗੌਰ ਕਰੇ ਕਿਸ ਤਰ੍ਹਾਂ ਹਿਕਮਤ ਸੇ ਲੇਕਰ ਚਲੇ ਫਿਊ ਹੰਡਰਡਸ ਤੇ ਥਾਊਜ਼ੰਡ ਹੋਏ ਫਿਰ ਲੱਖ ਫਿਰ ਇਨਕਰੇਜ ਕਰਤੇ ਗਏ ਹਿਕਮਤ ਕੇ ਜ਼ਰੀਏ ਮਦਨੀ ਫੂਲ ਦੁਆਏ ਦੇਤੇ ਰਹੇ ਕਿ ਯੇ ਦੁਆ ਅੱਜ ਦੇਖੇ ਲੱਖੋ ਲੋਕ ਜੋ ਹੈ ਯੇ ਜੋ ਹੈ ਵੋ ਵੀਕਲੀ ਬੁਕਲੇਟ ਜੋ ਅਮੀਰ ਸੁਨਾ ਦੇਤੇ ਹੈ ਉਹ ਪੜ੍ਹਤੇ ਹੈ ਇਸਕਾ ਰੀਜ਼ਨ ਯੇ ਹੈ ਜੀ ਮਤਲਬ ਉਹੀ ਬਾਤ ਹੈ ਹਫੀਜ਼ ਭਾਈ ਕਿ ਹਿਕਮਤ ਕੇ ਸਾਥ ਇਸ ਤਰ੍ਹਾਂ ਲੇਕਰ ਚੱਲ ਰਹੇ ਨਾ ਬੜੇ ਕਮਾਲ ਕੀ ਚੀਜ਼ ਹੈ ਬਾਰਾ ਕੁਛ ਕਲਾਮ ਅਗਰ ਮੁਬੀਨ ਭਾਈ ਸੁਣਾ ਦੇ ਇੱਕ ਫਰਮਾਇਸ਼ ਹਮਾਰੇ ਬਿਲਾਲ ਭਾਈ ਕੀ ਤਰਫ ਵੀ ਆਈ ਹੈ
صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم میرا گدا میرا منگتا میرا غلام
ਵਾਪਸ ਮੇਰਾ ਗੁਲਾਮ
بلال بھائی.
واہ کیا جودوں کرم ہے شہ بچہ تیرا, واہ کیا جودوں کرم ہے شہ بچہ تیرا, نہیں سنتا ہی نہیں مانگنے
اللہ. اب ہمارا ایک سیگمنٹ ہوتا ہے پرسنالٹی آف دس ویک انشاءاللہ, اور وہ کون ہے؟ از نن ادر دین دی سورڈ آف اللہ, اللہ کی تلوار, حضرت خالد بن ولید رضی اللہ تعالی عنہ. انشاءاللہ ان کے حوالے سے کچھ مدنی پھول ہمارے مبلغین دیں گے انشاءاللہ.
سید صاحب, سیدنا خالد بن ولید رضی اللہ تعالی عنہ, the warrior of Islam, and we know the famous narration that the Prophet عليه السلام described him as a sword from the swords of Allah subhanahu wa ta'ala, سيف من سيوف الله, and he's from the Quraysh noble lineage, and it's mentioned that the Prophet صلی اللہ علیہ وسلم would say to his brother who accepted Islam prior to him that your brother is an intelligent person and he cannot stay away from Islam for a long period of time, meaning there's soon going to come a time where he will embrace Islam. Alhamdulillah, that fortunate moment came because he was such a strong warrior on the battlefield, and strategically he was so advanced and he was so skilled that he was able to win a battle almost by himself. And Islam needed people like that. He came and he embraced Islam at the hands of the Prophet sallallahu alaihi wa alihi wasallam. And it's mentioned that he attributes his successes on the battlefield thereafter to an event. He says, once we performed tawaf with the Holy Prophet sallallahu alaihi wasallam, it's a famous account. And after the Prophet alaihi wasallam had his halaq done, blessed hair was removed, it was distributed amongst the Sahaba. He says, even I became a recipient of Sha'arul Rasul sallallahu alaihi wasallam, the blessed hair, and I actually had it sewn in my cap. And when I would go to battle, he would wear that. And he says that never have I suffered defeat. And there's a famous account, I think it's the Battle of Yarmouk, where the Yamama, where his hat falls on the ground. And in the meantime, a lot of Sahaba are being martyred. And afterwards, someone said to him, what were you doing? People were losing their lives. But he said, this precious cap of mine, which contained the blessed hair of Rasulullah sallallahu alaihi wasallam, this fell off my head. And I forgot about everything. I just wanted to gain possession of that once again. So alhamdulillah, he was an ardent lover of the Prophet sallallahu alaihi wasallam. On some occasions, the Prophet sallallahu alaihi wasallam would send him to different tribes to preach to the people there, what we call amrun bil ma'roof wa nahyun anil munkar. And thereafter, he was tasked to teach them the Quran, teach them the principles of the religion as well. So although he's famously known as a warrior on the battlefield, but he was also an accomplished Muslim in terms of knowledge as well. He had a lot of knowledge. He spent time with the Prophet sallallahu alaihi wasallam. It's mentioned that Sayyidina Khalid bin Walid radiallahu ta'ala, and he himself says, and this was at the time of his passing away, that there is not an inch on my body that hasn't suffered a wound, you know, for Islam or on the battlefield, whether that's through an arrow or a sword or any other instrument or weapon. But he was regretful that he didn't die in the state of martyrdom as well. And he would say at that time, meaning as he was about to pass away, is a famous saying of his that, may the cowards not live in peace. And he this was his desire. And what we should take from that as Muslims is that he gave everything for Islam. And he had so much passion, jazba for Islam. What about us today? You know, we claim to be lovers of Rasulullah sallallahu alaihi wasallam. Yes, love is in our heart, but that love requires amal as well. The Sahaba proved that. And Sayyidina Khalid bin Walid radiallahu ta'ala, and he was ready all the time. And there's an account, I don't want to go into it, but even when Sayyidina Umar radiallahu anhu removed him from his position, he did not fall out with Sayyidina Umar. He did not say, I want to be the commander-in-chief. He didn't care about what rank he was situated at. He just wanted to serve Islam. Alhamdulillah, such a great sahabi. May Allah subhanahu wa ta'ala give us tawfiq to follow in his footsteps.
Ameen. Ye bahut kuch seekhne ko milta hai. اور جو آپ نے منہ مبارک شریف کی بات کی جو ٹوپی میں جو ہے وہ رکھتے تھے ان کی برکت سے وہ کہتے تھے مجھے یہ جو فتوحات ہو رہی ہے نا کسی بھی بیٹل میں جو ہے وہ پارے نہیں اس وجہ ہوئے کہتے کہ یہ مجھے میری جان سے زیادہ پیارے ہیں اور ان منہ مبارک کی برکت سے جو ہے وہ فتوحات ہوتی تھی اور جیسے آپ نے ایک اور بات کی آخر میں کہ یہ نہیں تھا کہ کیا منصب ملا ہے کہ میں کمانڈر ہوں یعنی بولے اس سے زیادہ جو ہے وہ جگری سے لڑ رہے تھے یہ چیز بھی سیکھنے کو ملی ہے کہ جب کام اللہ کی رضا کے لیے کیے جائے تو پھر ٹائٹل نہیں دیکھا جاتا ہے پھر یہ دیکھا جاتا ہے میں کام کیسے کر رہا ہوں یہ بھی ایک شیطان کے جو ہے نا وہ ڈیسیپشن کے اندر جو ایک آتا ہے کہ انسان جو ہے نا اپنے آپ کو بس وہ نیک ہی سمجھ رہا ہوتا ہے اور جب تک اس کو عہدہ ہوتا ہے کوئی چیز ہوتا ہے وہ بڑا کام کر رہا ہوتا ہے اور ذرا سا اس کا جب عہدے سے ہٹاتے ہیں تو پھر اس کی ریالٹی پتہ چلتی ہے اصل میں انسان گناہگار کب ہے حضرت بی بی عائشہ رضی اللہ تعالی عنہ سے پوچھا گیا کہ انسان اصل میں گناہگار کب ہوتا ہے تو آپ نے فرمایا جب وہ اپنے آپ کو نیکوکار سمجھ رہا ہوتا ہے جب وہ اپنے آپ کو نیک سمجھ رہا ہوتا ہے اور یہ ہے کہ آپ نے دو نمازیں پڑھی ہیں اور آپ ہر دوسرے کو جو ہے کہ یار یہ گناہگار آدمی ہے یعنی آپ تھوڑا سا نیک کام کرنے لگتے ہیں آپ کو ہر دوسرا تیسرا جو ہے گناہگار نظر آ رہا ہے یہ ایک بہت بڑا شیطان کا چال ہے جس کے ذریعے جو ہے وہ پھنساتا ہے ایسا نہیں کرے آپ نیکی کا کام کر رہے ہیں اس کا یہ مطلب نہیں کہ ہر دوسرے کو کے اوپر بدگمانی کرنا شروع کر دے اور ہر دوسرے کو یہ گناہگار نہیں کام اللہ کی رضا کے لیے کرنا ہے انٹینشن اللہ کی رضا کے لیے ہونی چاہیے not for attention attention کے لیے نہیں ہونا چاہیے intention جو ہے وہ اللہ کی رضا کے لیے ہونی چاہیے آپ کیا فرماتے ہیں
ماشاءاللہ
Sayyidina Khalid bin Walid radiallahu ta'ala anhu, a bit of their biography says that they lived for 60 years approximately. The 28th of Jumad al-Ula in the 21st year of Hijri was their day of passing. Their blessed shrine is in Syria. That they were born to the Banu Makhzum, which is a tribe of Quraysh in Makkah al-Mukarramah. He was the nephew of Ummul Mu'mineen Sayyida Maymuna radiallahu ta'ala anha. And he was also the childhood friend of Sayyidina Umar radiallahu ta'ala anhu. He embraced Islam in the month of Safar al-Muzaffar in the 8th year of Hijri. It was 6 months before the conquest of Makkah, Fath Makkah. And one thing which is very, which stands out for them, they were an elite strategist in the battlefield in warfare. They also, before accepting Islam, when they were on the other side against Islam, they were also, you know, they actually admired the Prophet sallallahu alaihi wasallam because of the Prophet sallallahu alaihi wasallam's strategies in warfare as well. And they were really inspired and they were taken back. When they accepted Islam, the Prophet sallallahu alaihi wasallam was also very pleased and very happy. Their love as well, Sayyidina Khalid bin Walid radiallahu anhu, with the Prophet sallallahu alaihi wasallam, you know, it was very clear, as we know from the account of the Blessed Hay. And this is also, we believe in, this is where we get, you know, tabarrukat from the blessed relics. That the in the time of the Sahaba Kiram, these blessed things which were attributed to the Prophet ﷺ were held with, you know, with reverence and respect. And the final point I'd like to highlight is that, alhamdulillah, through defending Islam, through Sayyidina Khalid bin Walid radiallahu anhu, Islam spread as well, Allah, throughout many lands. This was one of his blessed, you know, unique qualities as well. And we also learn Sayyidina Khalid bin Walid radiallahu anhu is that personality whom we should, you know, do dua for, so that we can attain such traits that they had within them. Because they were no doubt the beloved of the Prophet sallallahu alaihi wasallam. And we need to understand that these personalities, the Sahaba ikram, every single one of them is a Jannati.
ماشاءاللہ کافی انہیں بھی بیان کیتا بلال بھائی بھی بیان کیتا اسی سے دو گلنا جی آخری گل بیان کیتی ہو تے دوسری ہے کہ انہیں کی حضرت سے فولانا لقب سرکار مدینہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے طرفوں کدو ملیا جنگ موتا بھی جی اسی سے زید بن حارثہ جدو شہید ہوئے گئے حضرت جعفر بن ابی طالب او شہید ہوئے گئے پھر عبداللہ بن رواحہ رضی اللہ تعالیٰ عنہ او جدو شہید ہوئے گئے نا پھر انہ کی پرچم دیتا گیا اور ان صحیح سے انہیں شروع دسا نا فن سپا گری جنگ لڑیاں کس طرح جانیاں اس سے بڑی مہارت سی انہوں کی
صحیح
تے انہوں نے ایسی اس نے پھر کتنی نا منصوبہ بندی کہ وہ فتح نصیب ہوئی انہوں کی اور سرکار مدینہ صلی اللہ علیہ وسلم نے یہ بھی آ کے دسنے سے ان فلانا شہید ہوئے گا فلانا شہید ہوئے گا مدینہ نے بچ بیٹھا بھی یہ بھی سرکار نے علم نہیں دیکھو نا اچھا جب انہیں گل کی وہ بہت جڑا نا یہ کہ دیکھو عمر رضی اللہ تعالیٰ انہوں کی آیا سلار سوٹی تو ایکسپائر ان کرو اپنی امیر نہیں اطاعت اسلام وچ بہت اے چیز ہے امیر جڑا بھی حکم دے وہ اس کی بچون چراط اصل تے امیر نہیں بلکہ صرف پیر صاحب ہے امیر ال سنت امر بر کر تو مولا او جو بھی اہل سے کہ کرنا چے نکھا بند کری تے کیا مدنی نماز کیا قافلے کیا مدنی دورہ کیا ہر چیزاں اور اس سے جی کامیابی ہوسی انشاءاللہ سنی اصل کہ اللہ تعالیٰ ان بزرگوں کی طرف تکو نا آخنے جی کہ ان مطلب کہ کرامتا اس ویلے بھی تکو جس لے وہ ہیرا نے اندر جی آخنے جی راجمیاں کو بچائے زہر دینے تے حضرت خالد بن ولید رضی اللہ تعالیٰ نے ہو کے آیا آنو زہر ذرا والا وہ زہر کندہ نے پھر کیا پڑھے نے بسم اللہ الذی لا یضر مع اسمہ شیء فی الارض ولا فی السماء وهو السمیع العلیم وہ کھائی چھوڑے نے کچھ بھی نہیں ہویا پھر ایک اور روایت چ ایک پادری بھی کوئی آیا تو اس بھی تکیا نا ایک گھنٹے بعد تے بندہ جڑا نے اس نال فارق ہو جانا بندہ تے اے بھائی مشورہ کیتا کہ بھائی نہیں انہاں نال لپ رہو تے انہاں نال سمجھانا جڑا بھی جزیہ دے تو صلاح کری کینو یعنی انہاں نے واقعات سننے ہیں نا تے واقعی پتہ لگنا کہ سرکار صلی اللہ علیہ وسلم تربیت کیتی ہوئی سی
ماشاءاللہ اگر شاہ صاحب انہاں گلاں دا پتہ چلدا ہے جڑے بیان کیتے گئے ہیں کہ حضرت خالد بن ولید رضی اللہ تعالی عنہ علیہ الصلوۃ والسلام تے کول تے پورا اعتماد تے بھروسہ
ماشاءاللہ
اس لیے آپ نے دعا پڑھ کے تو
ماشاءاللہ
اچھا دوسری گل ہے کہ یہ بھی ثابت ہویا کہ صحابہ کرام دی عادت مبارکہ سی کہ آقا علیہ الصلوۃ والسلام دے تبرکات کول حضور علیہ الصلوۃ والسلام دی جڑی چیزاں سی انہاں کول فیض یاب ہوندے سن فیض لیندے سن
شروع سے آ رہا ہے
اولیاء تے اللہ دے نیک بندیاں دے جڑی چیزاں نے انہاں کو تبرک حاصل کرنا فیض حاصل کرنا اے کوئی سارا نواں طریقہ نہیں بلکہ بزرگوں کا طریقہ صحابہ کرام تو ساتھ بھی تھے
ماشاءاللہ.
اور تیسری گل ہے کہ خالد بن ولید رضی اللہ تعالیٰ ابو عبیدہ بن جراح رضی اللہ تعالیٰ عنہ دے نال ملک شام نو فتح کرنے واسطے نکلے سن. پوری یہ تاریخ ہے علامہ واقدی رحمت اللہ تعالیٰ علیہ نے بھی لکھی ہے فتوح شام دے نال. اگر اس کا مطالعہ کریے تو پتہ چلتا ہے کہ صحابہ کرام تے جس ٹائم کوئی مشکل وقت ہوندا سی آقا علیہ الصلوۃ والسلام دی بارگاہ وچ استغاثہ پیش کردے سن. ساڈے اہل سنت والجماعت جنے بھی عقائد نے الحمدللہ اے کوئی من گھڑت نہیں بلکہ صحابہ کرام علیہم رضوان انہاں دے طور طریقے تو ثابت اور اولیاء کرام دے طور طریقے تو ثابت. اور آخری گل ہے کہ خالد بن ولید رضی اللہ تعالیٰ عنہ اس ستویں پشت جا کے انہاں دا سلسلہ آقا علیہ الصلوۃ والسلام دے نال ملدا. مرہ حضور علیہ الصلوۃ والسلام دے خاندان دے وچ آپ دے ایک دادا مرہ وہ گزرے نے تے انہاں ستویں پشت جا کے تے خالد بن ولید رضی اللہ تعالیٰ عنہ تعلق انہاں دے نال مل جاندا ہے. تے آقا علیہ الصلوۃ والسلام حضرت خالد بن ولید رضی اللہ تعالیٰ عنہ دے سکے خالو سن. انہوں نے بیان کیتا ہے کہ ام المؤمنین میمونہ بنت حارث رضی اللہ تعالیٰ عنہ یہ خالد بن ولید رضی اللہ تعالیٰ عنہ دی والدہ دی سسٹر.
ابھی صاحب کیا میسج دینا چاہتے ہیں کچھ لی
perceptions of shaitan, these are things that will never stop. As we've heard, we always need to have our guard held high, and alhamdulillah we mentioned the ilaj, the cures, or how we can protect ourselves. Stay with the ulama, read, learn knowledge, and act upon it as well, inshallah.
Deceptions of shaitan, we will need to study about them more importantly, and then also be actually vigilant, be always aware, don't be naive. Okay, always keeping our guard up is the most, and dhikrullah is something which we need to facilitate within our life so that we can remain protected from shaitan.
Shaji, itna madrasa bazorta hane karan darwaza kholo to bismillah padhi shaitan na jaye. Khana kha lago to bismillah padho shaitan na khaye. کپڑے لائٹ رکھو تو بسم اللہ لاؤ تو شیطان. یعنی اتنا زور ہے یار, ٹوائلٹ ہی جا لے گو تو اس کو پناہ منگی تے جاؤ. یہ مطلب اگر کسو نے تو انشاءاللہ وہ اندر ہی نہیں بڑھن لگا تو پھر مسئلہ ہی نہیں کھڑے ہونا.
جی بندے نے چاہیے کہ توبہ استغفار کردہ رہے, کوئی پتہ نہیں سارے بارے کی لکھے گا.
اللہ کیپ واچنگ مدنی چینل. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
The path of knowledge is the way to Jannah.